الله الرحمن الرحيم ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون صدق الله العلي العظيم۔ عزیزان گرامی قدر، میں آپ تمام اساتذہ، داؤ میڈیکل یونیورسٹی کے تمام اسٹوڈنٹس اور بالخصوص علامہ اصغر تر صاحب کا نہایت ہی ممنون و مشکور ہوں کہ آپ نے مجھے یہ موقع فراہم کیا۔ البتہ علامہ صاحب کے ایک جامع خطاب کے بعد مجھ جیسے طالب علم کی گفتگو شاید کوئی خاص معنی نہ رکھتی ہو، ایک طالب علم کی حیثیت سے کچھ گزارشات آپ کی خدمت میں اور دوستوں کی خدمت میں کچھ مطالب عرض کروں گا۔ بظاہر میرے پاس 20 منٹ ہیں اور میں کوشش کروں گا کہ کچھ باتیں اور کچھ مطالب آپ کی خدمت میں پیش کر سکوں۔ پڑھے لکھے اور تعلیم یافتہ افراد کے درمیان میں ایک جہت سے گفتگو کرنا نسبتاً آسان ہو جاتی ہے۔ کچھ مطالب اور کچھ چیزیں ایسی ہوتی ہیں کہ جن کو ہم بہت زیادہ پبلکلی عوام کی سطح پر ڈسکس نہیں کر پاتے، لیکن جہاں مخاطبین پڑھے لکھے ہوں وہاں پر کچھ مطالب کی طرف اشارہ کیا جانا میں سمجھتا ہوں ضروری ہے۔ ایک اہم چیز ہماری زندگی میں یہ ہے کہ بالآخر سائنس اور اس کی ڈیولپمنٹ کے ذریعے سے کچھ کانسیپٹس ہیں جو کہ ہم اپنے ذہنوں میں ڈیولپ کرتے ہیں، لیکن متاسفانہ سائنس کی خدمات یقیناً اپنی جگہ پر محفوظ ہیں، لیکن سائنس کو معانی اور مطالب کی دنیا میں آخری مقام دے دینا اور یہ تصور کرنا کہ جو کچھ سائنس بیان کر رہی ہے وہ حرف آخر ہے، یہ بظاہر عقل مندی اور علمی جو تقاضا ہے اس کے خلاف ہے۔ میں اکثر یہ بات کہتا ہوں کہ دیکھیے، آپ لوگ ماشاءاللہ اسٹوڈنٹس ہیں، آپ میں سے بہت سارے انشاءاللہ اپنی زندگی میں تحقیق اور ریسرچ کے حوالے سے بھی خدا نے توفیق دی تو آگے بڑھیں گے۔ ریسرچ میتھڈالوجی جب پڑھائی جاتی ہے تو ایک اہم چیز ریسرچ میتھڈالوجی کے اندر ایتھکس آف ریسرچ ہے۔ ایتھکس آف ریسرچ کا بھی ایک حصہ امپورٹنٹ یہ ہے کہ جو آپ کی ریلیٹیو فیلڈ ہے، آپ صاحب نظر، آپ نظریہ اپنی اسپیسیفائڈ اور اسپیشلائز فیلڈ کے اعتبار سے دیکھیں۔ آپ لوگ ڈاکٹر ہیں، آپ اس بات کو زیادہ اچھی طرح سے جانتے ہیں۔ اللہ تبارک و تعالیٰ نے انسان کی پانچوں سینسز کو، جو 5 سینسز ہیں ہمارے اس سکل میں، کہ جس کا جو ڈائمینشنز ہے وہ آپ مجھ سے زیادہ بہتر جانتے ہوں، اس چھوٹی سی سکل میں اللہ تبارک و تعالیٰ نے ہمارے تمام شعور کو محفوظ کر لیا۔ دو باتیں آپ سے کہوں گا، اس کو غور سے سنیے گا۔ پہلی بات، ایتھکس آف ریسرچ، کان کا ماہر آنکھ کے ماہر کو نظریہ نہیں دے سکتا، آنکھ کا ماہر ناک کے ماہر کو سجیشنز نہیں دے سکتا، ناک کا ماہر زبان کے ماہر کو نظریہ نہیں دے سکتا۔ کیوں نہیں دے سکتا؟ جہاں پر فیلڈ سپلٹ ہو جاتی ہے، جہاں پر ایریا آف ریسرچ اینڈ اسپیشلائزیشن جدا ہو جاتا ہے، وہاں پر اس کی ریلیٹیو فیلڈ سے متعلق افراد اپنا نظریہ دینے کی اہلیت رکھتے ہیں۔ اب اگر سائنس کی ریسرچ کا میدان میٹر اور اس کی پراپرٹیز ہیں تو میرا آپ سے ایک چھوٹا سا سوال یہ ہے کہ اگر ہم نان مٹیریل ورلڈ میں جا کر بات کرنا چاہیں، نان میٹر کو ڈسکس کرنا چاہیں، تو کیا واقعاً وہ سائنس کا گراؤنڈ ہے کہ وہاں پر سائنس کو جواب دینا چاہیے اور نظریہ دینا چاہیے؟
अगर आपकी फील्ड बनती है तो बिल्कुल आए डिस्कस करें, लेकिन अगर आपकी फील्ड नहीं है नॉन मटेरियल वर्ल्ड, तो जिनका उससे रिलेशन बनता है लेट देम स्पीक। और रिसर्च एथिक्स का ही एक पॉइंट ये भी है कि आप दूसरे की राय का एहतराम करें, उसे तहम्मुल और बर्दाश्त करें, और अगर उसको नक्द करना है तो इल्मी तौर पर नक्द करें। जो चीज अब गौर कीजिएगा, कुरान हमें बाज ऐसे कॉन्सेप्ट्स की तरफ मुतवज्जे करता है जो हमारे अपने गुमान में हमें ये लगता है कि हमें ये पता है ये क्या चीज़ है और ये क्या होती है, लेकिन कुरान का लहन हमारे शऊर और इदराक को एक मर्तबा हिला देता है। और ये शऊर और इदराक को हिलाना बुनियादी तौर पर कुरान का हमारे शऊर और इदराक को, हमारे कॉन्शियस लेवल को डेवलप करने के लिए है, बेदार करने के लिए। लिहाजा वन ऑफ द कॉमन कॉन्सेप्ट्स इन आवर लाइफ इज लाइफ एंड डेथ। मैं इससे पहले भी आप जैसे डॉक्टर्स हजरात की खिदमत में बात करने का मौका मिला, मैंने वहाँ पर भी ये जुमले कहे थे, आपकी खिदमत में भी दोहराऊंगा। हमारी तालीम के मुताबिक जो हमने हौजे में पढ़ी है, लाइफ एंड डेथ के हवाले से मुज्तहिदीन आप लोग हैं। इस फील्ड में इज्तिहाद आपका है, लिहाजा आपने नोट किया होगा अभी जब ये कोरोना की वबा पूरी दुनिया में फैली, मुज्तहिदीन का नज़रिया वहाँ पर ये था कि हम नहीं बताएंगे आपको क्या करना है, डॉक्टर्स बताएंगे कि आपको क्या करना है, और जो डॉक्टर्स की राय है वही हमारा नज़रिया, इसलिए कि उनकी फील्ड है। लिहाजा गौर कीजिएगा, मैं चंद एक बातों की तरफ आपको मुतवज्जे करना चाहता हूँ। हम जो सेकेंड और थर्ड क्लास से लिविंग और नॉन लिविंग थिंग्स को पढ़ने के बाद ये तसव्वुर कर लेते हैं कि हमें समझ में आ गया कि हयात किस चीज़ का नाम है और मौत क्या है, हमारे इस कॉन्सेप्ट को कुरान बारहा चैलेंज करता है। लिहाजा आपके और हमारे लिविंग और नॉन लिविंग थिंग्स में आपको इतराज की जहद से नहीं कह रहा हूँ, आई वॉन्ट टू नो, ये मेरी अपनी एक रिसर्च है, बट यकीनन मेरी फील्ड नहीं है, आप मुझसे ज़्यादा बेहतर मुझे गाइड कर सकते हैं। What is the proper definition of life? What is the proper definition of death? क्या चीज़ है life? क्या चीज़ है death? मैं आई एक example देता हूँ आपको, फिर मैं बात को आगे बढ़ाऊंगा। अगर यहाँ पर दो जनाजे लेकर आए जाएं और दोनों ही को फौर से 15 सितंबर को 1 बजे सर में गोली लगी हो, आप दोनों को डेथ सर्टिफिकेट दे देंगे, इन दोनों को 15 सितंबर 1 बजे सर में गोली लगने से और फिर जो भी आपकी मेडिकल इस्तेला होगी जिससे मैं कतई तौर पर नावाकिफ हूँ, आप वो इस्तेला इस्तेमाल करके कहेंगे कि जी ये इतने बजकर इतने बजे इस वजह से मर गए। दुनिया भी दोनों जनाजों को गुस्ल कफन देगी, उनका नमाज पढ़ेगी और उन दोनों को दफना देगी। लेकिन अब आए और देखें कि अगर इनमें से एक जिहाद करता हुआ खुदा की राह में अपनी जान दे रहा है और कत्ल हो रहा है, और एक फर्ज से किसी हराम काम के दौरान उसके साथ ये हादसा पेश आता है, दोनों ही जनाजे यहाँ पर रखे हुए हों, मुझे नहीं पता, मैं इस मामले में जाहिल आदमी हूँ, आप में से कोई एक डिफ्रेंशिएट कर सकता है कि इनमें से जिंदा कौन है? आप में से कोई बता सकता है कि इनमें से जिंदा कौन है? कोई नहीं बता सकता, कम से कम इतना एक मना लेता। आप लोग तो वैसे डेथ सर्टिफिकेट देने वाले हैं, जब आप डेथ सर्टिफिकेट देते हैं तो हमें भी यकीन आता है कि मर गया। लेकिन आपके डेथ सर्टिफिकेट देने के बाद कुरान आयत को जारी करके कहता है वला तकुलु लिमन युक्तलु फी सबीलिल्लाहि अमवात, डोंट कॉल देम डेड, मुर्दा नहीं कौन है। क्या सिर्फ कहने और सुनने का मसला है? नहीं, कुरान की आयत बहुत सारी है, यहाँ पर फरमाया बल अहया, बल्कि ये जिंदा हैं। नाउ द प्रॉब्लम इज, दो प्रॉब्लम, पहली प्रॉब्लम क्या है कि हमारी डेफिनेशन ऑफ डेथ के हिसाब से ये मर चुका है। दूसरी प्रॉब्लम क्या है, अगर इसके अंदर लाइफ पाई जाती है या कोई लाइफ है जिसको ये एंटरटेन कर रहा है हमारे कॉन्शियस लेवल पे नहीं है, हम उसे दर्क नहीं कर सकते। ये दो प्रॉब्लम्स हैं। फिर ये प्रॉब्लम्स हमारे लिए कन्फ्यूजन ईजाद करती हैं। फिर हम जब कुरान पढ़ते हुए इस तरह के मकामात पर आते हैं तो बाज़ औक़ात कुरान की सराहत के बावजूद हम उसकी तावील करने की कोशिश करते हैं। हाँ जिंदा हैं यानी उनके आसार बाकी रहते हैं, हाँ जिंदा हैं यानी इट मीन्स के उनका काम, उनका नाम, उनकी कोशिश बाकी। कुरान ऐसी कोई बात नहीं कह रहा। कुरान कह रहा है बल अहया रादर दे आर अलाइव वला तशऊरून। इवन कुरान हमारे शऊर को चैलेंज कर रहा है, हमारे कॉन्शियस लेवल को चैलेंज कर रहा है। थोड़ा सा समझने की कोशिश करें। दियार ये सिर्फ वर्ड्स नहीं है, कुरान इज चैलेंजिंग आर कॉन्शियस लेवल। तो मैं थोड़ा सा कॉन्शियस लेवल पे एक दो आपकी खिदमत में बातें अर्ज करूँ, फिर बात को आगे बढ़ाऊँ। तो हमारा कॉन्शियस क्या है? यकीनन साइकोलॉजिस्ट पे ज़्यादा काम करते हैं। आपका काम नाक, कान, आँख, जबान को ठीक करने के बाद ख़त्म हो जाता है। इससे आगे की जो मंजिल है वो साइकोलॉजिस्ट लेकर चलते हैं। कॉन्शियस को तकसीम करते हैं, कॉन्शियस में, सब कॉन्शियस में, अनकॉन्शियस में। ब्रेन तक आपका काम है, माइंड से साइकोलॉजिस्ट बहस करते हैं। व्हाट इज द डिफरेंस बिटवीन ब्रेन एंड माइंड? ब्रेन वो है जो स्कल के अंदर मौजूद है, बट व्हाट इज माइंड? क्या चीज? आपकी डेफिनेशन के मुताबिक सेल इज द बेसिक यूनिट ऑफ लाइफ। एट द टाइम ऑफ डेथ, जिस वक्त एग्जैक्टली इंसान की डेथ होती है, उसकी बॉडी के कितने पार्ट जिंदा होते हैं? होते ना, ऐसा तो नहीं कि मैं गलत कह रहा हूं। मैं अगर अपनी बॉडी डोनेट कर दूं तो मेरे मरते ही आप मेरे बहुत सारे पार्ट्स इधर उधर लगा देंगे, अगर वो लगाने के काबिल हुए तो। इट मीन्स के पार्ट जिंदा हैं। सो इट इज अ क्वेश्चन फॉर मी, हाउ कुड इट बी पॉसिबल के पार्ट जिंदा हों और कुल मुर्दा हो? क्या चीज है जो आपको जिंदा रखती है, मुझे और आपको जिंदा रखती है? कोई एक अलग बहस है। सवाल ये पैदा होता है कि हमारा कॉन्शियस लेवल क्या है जिस पर हम इतने अकड़ते हैं, जिसको हम इतना समझते हैं कि पता नहीं हमारे पास क्या चीज आ गई है। हमारे कॉन्शियस लेवल की इब्तिदा हमारी फाइव सेंसेस से होती है। फाइव सेंसेस हमें बेसिक नॉलेज फराहम करते हैं और फिर उसके बाद हमारी अक्ल उसको डेवलप करती है, नॉलेज की तरफ मूव करती है। कोई एक सेंस काम ना कर रही हो, कैन यू कन्वे द मैसेज? नाबीना को रंग समझा सकते हैं? नहीं समझा सकते। जिसकी टेस्ट बड्स काम ना करती हो उसको टेस्ट समझा सकते हैं? जिसकी नाक में कोई प्रॉब्लम हो जाए, आजकल तो कोरोना ही जिंदाबाद, कोरोना हो जाए तो बेचारे को ये नहीं पता लगता घर में मुर्गी पकी है या दाल। ये हमारे फाइव सेंसेस। शऊर का मरहला क्या है? क्या आप अपनी आंख से सब कुछ देख सकते हैं? क्या आप अपने कान से सब कुछ सुनते हैं? यू नो बेटर देन मी। हमारा कॉन्शियस लेवल इस कायनात में इतना ज़ईफ है कि वी इवन कैन नॉट मीट विद एनिमल्स। आप लोग डॉक्टर हैं, मुझे नहीं पता, आप मुझे बताएं। पानी में एक फिनोमिना होता है जिसको रिफ्रैक्शन कहते हैं। हाँ, ग्लास के अंदर आप चमचा डालते हैं, टेढ़ा दिखाई देता है इसी रिफ्रैक्शन की वजह से। लिहाजा पानी में जहां जो चीज पड़ी होती है, अगर आप अपने हिसाब से उसको पिक करना चाहें, यू आर गोइंग इन द रॉन्ग डायरेक्शन। बट टेल मी, वो औकाब जो कई 100 फिट की बुलंदी से मछली का शिकार करने के लिए नीचे आता है एंड विदाउट एनी मिस्टेक एंगल ऑफ रिफ्रैक्शन को भी हिसाब करता है। हाँ हाँ, साइंस कहती है इसने सीख लिया। वाकई कभी कभार मैं डॉक्यूमेंट्रीज देखता हूँ तो उसके बाद मैं ये फैसला करता हूँ कि हमें मजाहिया फिल्मों और ड्रामों की ज़रूरत नहीं है। बहुत सारे जो बिलीव नहीं,
سائنس آپ کو یقیناً ایک منزل تک لے کر جاتی ہے لیکن آخری منزل تک نہیں لے کر جاتی. خود تو آپ کا کانشیس لیول کیا ہے؟ آج سے 200 سال پہلے تک جب تک آپ نے مائکروسکوپ نہیں بنائی تھی آپ کو پتا تھا کہ بیکٹیریا کیا چیز ہوتی ہے؟ آپ کو پتا تھا وائرس کیا چیز ہوتی ہے؟ دیر واز سم تھنگ بٹ یو نیور نو, آپ کو نہیں پتا. آج نینو ٹیکنالوجی پر آپ پہنچ گئے ہیں, جب نینو اسٹینڈرڈ پہ آپ پہنچے تو آپ کو پتا لگا ایک دنیا ہے وہاں پر جو آپ کو پہلے نہیں پتا تھا. الٹرا وائلٹ ریز موجود تھی یا نہیں ہمیں نہیں پتا تھا, الٹرا ساؤنڈ نہیں پتا تھا, ایکس ریز نہیں پتا تھا. اس وقت جو اس پورے آڈیٹوریم کے اندر مثلا ویوز موجود ہیں, موبائل کی ویوز موجود ہیں, کیا ہمارا کان ڈیولپ کر سکتا ہے اس جگہ تک پہنچ سکتا ہے کہ وہ یہ بتا سکے کہ کون سی موبائل کی لائن کہاں جا رہی ہے؟ بس ہمارا کانشیس اتنا محدود ہے کہ ایون مٹیریل ورلڈ میں چیزوں کا شعور حاصل کرنے کے لیے ہمیں ٹولز کی ضرورت ہے. ہاں بس ٹولز ہمارے شعور کے لیول کو بڑھاتے ہیں. ہم ٹولز کے ذریعے سے, میں تھوڑا سا لفظ بدلوں گا کائنڈلی میرے ساتھ رہیے, اس کا معنی یہ ہے کہ ہم اپنے کانشیس لیول کو ڈیولپ کرنے کے لیے وسیلے کے محتاج ہیں. ابھی تک اگر میں نے کوئی بات غلط کہی ہو تو مجھے بتائیے. سوال میرے پاس آپ کے لیے یہ ہے کہ اگر مٹیریل ورلڈ میں ہمیں اپنے شعور کو ڈیولپ اور اس کی رینج کو بڑھانے کے لیے وسیلے کی ضرورت ہے, تو اگر کوئی نان مٹیریل عالم موجود ہو کین یو ڈیٹیکٹ اٹ وداؤٹ اے ٹول؟ ہماری کیا حیثیت ہے غور کیجیے گا. ہماری کل حیثیت یہ ہے, آج کل آپ وائی فائی کے بغیر زندہ نہیں رہتے, پانی ملے نہ ملے وائی فائی کا کنیکشن ملنا ضروری. بچوں سے رشتہ دار کے گھر جانا پسند نہیں کرتے جن کے گھر وائی فائی نہیں ہوتا, اس ہوٹل میں نہیں رکتے جس میں وائی فائی نہ, پانی ملے نہ ملے وائی فائی ملنا چاہیے. ہے کوئی ہم میں سے کہ جو اس وقت وائی فائی کے کنیکشن کو بغیر موبائل کے بتا سکے کہ اس آڈیٹوریم میں وائی فائی کا کنیکشن ہے یا نہیں؟ Nobody can tell. لیکن ہمارا ڈیوائس موبائل جیسے ہی آپ اس کو آن کریں گے, اس کا وائی فائی کا جو ڈیوائس اس کو آن کریں گے وہ ود ان سیکنڈز آپ کو بتا دے گا کہ کتنے کنیکشنز یہاں پر موجود ہیں اور کس رینج میں. اینڈ وی بلیو ان دیٹ. ہمارا کام کیا ہے؟ ٹول کو صحیح بنانا, ڈیٹیکٹر کو صحیح ڈیولپ کرنا, اس کے بعد ہم اپنی ساری ریسرچ, ہم اپنی سارا علم, ہم اپنا سارا کانشیس لیول اس ڈیٹیکٹر کے اوپر ڈیپینڈ کر کے آگے بڑھاتے ہیں. اب غور کیجیے گا, میں تھوڑا سا تشبیہ دے کر بات کر رہا ہوں. انٹرنیٹ خود ایک عالم بن چکا ہے, ایک جہان بن چکا ہے. اب ہم تو شاید تھوڑا سا ذرا ریٹائرڈ قسم کے لوگ ہیں یا جسے کہنا چاہیے کہ سفر بے ریٹائرمنٹ کی طرف ہیں, کچھ ہی عرصے میں ہو جائیں گے ریٹائر. ہمارا اور آپ کا جنریشن گیپ بہت شدید ہے. ہمیں شاید وائی فائی کے تھرو جو انٹرنیٹ ہے, چار چیزوں کے نام ہمیں پتہ ہوں گے, پانچویں ہمیں پتہ ہی نہیں ہوگی کہ چیز کیا چیز ہے. وہ جو چار پانچ ہیں ان کو بھی ہم سے نہیں سمجھتے, تو ایک آدھ سے ہی گزارا کرتے ہیں. ہم واٹس ایپ رکھا ہوا ہم نے, اس سے آگے وی آر ناٹ انٹرسٹڈ بیکاز ہمیں اس کی ڈیپتھ کا اندازہ نہیں ہے, ہمیں اس کی امپورٹینس کا اندازہ نہیں ہے, ہمیں نہیں پتہ کہ وہ جہان کیا چیز ہے. بٹ جو اس جہان سے واقف ہیں فار دیم اٹ از ویری امپورٹینٹ, اینڈ دیٹس وائی وہ اپنی زندگی کی ضروریات میں جب چیزوں کو پیرارٹائز کرتے ہیں تو اس میں اس کو جگہ دیتے ہیں. کیوں کہ بیکاز دے نو ہاؤ امپورٹینٹ دیٹ جہان از. ناؤ لیٹ می ٹیل یو سم تھنگ کہ اگر ایک عالم ملکوت جس کا خدا ذکر کر رہا ہے یہاں پر موجود ہو, وہ عالم غیب کے جس کو خدا کہتا ہے یؤمنون بالغیب, مومنین اس غیب پر ایمان لاتے ہیں, یہ غیب اگر ڈیٹیکٹیبل نہ ہو ہم کبھی بھی اس پر ایمان نہیں لا سکتے. یاد رکھیے گا, دا ٹول بٹوین عالم ملکوت اینڈ عالم ملک, دا ٹول بٹوین عالم غیب اینڈ عالم شہادہ از معصوم. وہ ٹول معصوم ہوتا ہے, معصوم ہے. اسی لیے پیغمبر کیا کہہ رہے ہیں کہہ رہے قل انا بشر مثلکم، اے حبیب ان سے کہہ دے میں تمہارے جیسا بندہ ہوں، یوحا الیہ لیکن میرے اوپر وحی آتی ہے. یہ یوحا الیہ از دا ڈیٹیکٹر کہ جو عالم وحی کو، عالم غیب کو، عالم ملکوت کو ڈیٹیکٹ کرنے کی صلاحیت ہے. سو اگر آپ اس جگہ تک پہنچنا چاہتے ہیں دا ٹول از معصوم. بس ہمارے کنیکشن میں بس اتنی بات عرض کرنا چاہتا تھا کہ ہمارا جو کانشیس لیول ہے وہ بہت محدود ہے. ہمارے اسی محدود کانشیس لیول کو خدا سامنے رکھ کر یہ کہتا ہے ولاک اللہ تشعروں. میں نے آپ کو مثال دی دو جنازوں کی، ان میں سے ایک جہاد کرتا ہوا مارا گیا، نو بڈی کینٹر، کوئی نہیں بتا سکتا. اس کا معنی کیا یہ کہ اس میں زندگی نہیں ہے؟ کیا اس کا زندگی سے کوئی تعلق نہیں ہے؟ تو میں آپ کے سامنے ایک اور اگزامپل رکھ دیتا ہوں. میں یہاں پر گندم کے دو بیج لا کر رکھ دیتا ہوں. گندم کا بیج اس کی وائبلٹی 2 سال ہے، 2 ایئرس تک زندہ رہتا ہے، وائبلٹی اس کی 2 سال ہے. اگر ایک بیج 1.5 سال پرانا ہو اور ایک 2.5 سال پرانا ہو، ہو کین ٹیل می کہ کون سا بیج زندہ ہے کون سا مردہ ہے؟ آپ میں سے کوئی ہے؟ آپ کسی ریسرچر کو جانتے ہیں؟ آپ کسی لیبوریٹری کو جانتے ہیں؟ آپ کسی ٹول کو جانتے ہیں جو مجھے آ کر یہ بتا سکے ان دونوں بیجوں میں سے زندہ بیج کون سا ہے؟ ہے کوئی؟ ابھی تک کی میری کم از کم نالج میں کوئی ایسا نہیں ہے جو دو بیجوں کے درمیان میں بتا سکے کون سا زندہ ہے اور کون سا مردہ. لہذا ہم دکاندار سے بیج لیتے ہوئے میکسیمم یہ کام کر سکتے ہیں کہ ہم اس سے پوچھیں کہ ہاں بھائی یہ صحیح ہے؟ وہ کہتا ہاں صحیح ہے. ہم دکاندار کی بات پر یقین کر لیتے ہیں. پھر اگر ہمارا بویا ہوا بیج نہ اگے تو ہم دکاندار پر شک نہیں کرتے، اپنے اوپر شک کرتے ہیں. ہم کہتے ہیں ہو سکتا ہے میں نے بویا نہ ہو صحیح، ہو سکتا ہے پانی صحیح نہ دیا، ہو سکتا ہے میری کھاد، ہو سکتا ہے میری مٹی میں کوئی پرابلم ہو، لیکن ہم کبھی بھی اس پر شک نہیں کرتے. جو نہ بیج کا خالق ہے، نہ حیات کا خالق ہے، نہ موت کا خالق ہے. لیکن جب ہو الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا، خالق حیات و موت آ کر مجھ سے کہتا ہے ان دو جنازوں میں سے میرے راستے میں جان دینے والا زندہ ہے، تو ہم بجائے اپنے شعور پر شک کرنے کے خدا کے الفاظ کو شک کرنا شروع کر دیتے ہیں. یہ حیات کائنات میں کیسے معنی پیدا کرتی ہے اس کو ثابت کرنا تھا، لہذا سید الشہداء نے کربلا کو برپا کیا. صرف یہ نہیں ہے کہ خدا کے راستے میں جان دینا ہے، صرف یہ نہیں ہے کہ اپنی جان دے کر خدا کے دین کو زندہ کرنا ہے، صرف یہ نہیں ہے کہ لوگ یہ سمجھیں کہ ہاں یہ سب کچھ ہو سکتا ہے، بلکہ کٹا ہوا سر نو کے نیزہ پر قرآن تلاوت کر کے یہ بتاتا ہے کہ اگر اس حیات کو ترک کر لو تو آپ کو اپنی زندگی کو گزارنے کے لیے بدن کی احتیاج باقی نہیں رہتی. ایک ایسی حیات، ایک ایسی سپیریئر لائف کہ جس کو شہادت کہا جاتا ہے. کبھی انشاءاللہ فرصت رہی تو تفصیل صاحب کی خدمت میں عرض کروں گا. صرف ایک بات جملہ یہاں پر کہہ کر ختم کر دوں. کوثر نقوی صاحب کا شعر ہے کہ فرماتے ہیں کہ کافی ہے بس حسین کے سجدے کا انہماک، اب حاجت دلیل وجود خدا نہیں. آپ سب کا نہایت مشکور اور ممنون ہوں، خصوصاً علامہ صاحب کا جنہوں نے اتنی دیر سما خراشی کو برداشت کیا، تمام آپ اسٹوڈنٹس، اساتذہ اور خصوصاً بچے جنہوں نے سارے سلسلے کو برگزار کیا. ان سب کے لیے، ان کی توفیقات میں اضافے کے لیے، امام زمان علیہ الصلوۃ والسلام کے ظہور میں تعجیل کے لیے دعا کے ساتھ بہت بہت شکریہ. والسلام علیکم.